رجب، شعبان اور رمضان، یہ علماء اور عرفاء یہ بات بیان فرماتے ہیں کہ رجب، شعبان اور رمضان یہ حرم زمانی ہیں. دیکھیے، اللہ کے کچھ حرم ہیں، احترام والی کچھ خاص تاریخیں ہیں، کچھ خاص مہینے ہیں. ایک حرم زمانی کہلاتے ہیں اور ایک حرم مکانی کہلاتے ہیں. حرم مکانی کون سے؟ مثلا کعبہ، مسجد الحرام، مسجد نبوی، مشاہد مشرفہ، ائمہ کے روزے، یہ سارے حرم مکانی. اچھا، حرم زمانی دنوں کے اعتبار سے ہیں، مہینوں کے اعتبار سے ہیں. جب ہی علماء فرماتے ہیں کہ جو خاص طور پر شعبان کا مہینہ ہے، یہ سیر و سلوک کا مہینہ ہے. اس میں کوئی شخص چاہے تو اپنی روحانیت کو بہت اوپر لے جا سکتا ہے، اس میں اپنی عرفانیات کو بہت اوپر لے جا سکتا ہے، اس میں اپنی روح کو بہت علو اور بلندی جو ہے عطا کروا سکتا ہے. یعنی پورے سال یہ موقع اس کو نہیں ملے گا. رمضان تو خیر حقیقی طور پر ایک آئے گا ہی مہینہ اس کے پاس، لیکن جو اس سے پہلے جو پریپریشن والے دن ہیں، تو اس میں رجب اور شعبان، اور اس میں بھی شعبان خاص طور پر علماء نے فرمایا کہ سیر و سلوک کا مہینہ. علماء میں مثلا جواد ملکی تبریزی، جو امام خمینی کے بھی عرفانیات کے اساتذہ میں شمار ہوتے تھے، انہوں نے باقاعدہ جو اپنی ان کی کتاب ہے المراقبات، اس میں انہوں نے فرمایا کہ شعبان خدا کی طرف سے سیر و سلوک کی منازل عمریہ میں سے ہے. اور ابھی آپ نے سنا تھا، ابھی پیغمبر کی جو روایت اسامہ بن زید کے حوالے سے سنائی تھی کہ انہوں نے کہا تھا آپ کچھ خاص اس مہینے کے اندر جس طرح سے روزے رکھتے ہیں اور کسی مہینے میں نہیں رکھتے، تو پیغمبر نے فرمایا تھا کہ اللہ کی بارگاہ میں اس میں اعمال بلند ہوتے ہیں. یہ اسی سیر و سلوک کی طرف پیغمبر نے اشارہ کیا تھا، اور میں چاہتا ہوں کہ جس وقت میرے اعمال بلند ہوں تو میں روزے کی حالت میں ہوں. تو وہ فرماتے ہیں کہ سالک کے جو اعمال ہیں، یعنی جو سیر و سلوک کے منازل طے کرنا چاہتا ہے، روحانیت اپنی قوی کرنا چاہتا ہے، تو وہ خود اس کے اعمال بھی اور خود بھی بہت بلندی حاصل کرتا ہے. اور اسی طریقے سے جو آیت اللہ علی آقا قاضی، جو کہ محمد حسین طبع تبائی کے بھی اساتذہ میں سے تھے، آیت اللہ بہجت کے اساتذہ میں سے تھے، آقا خوئی کے اساتذہ میں سے تھے، روحانیت کے اعتبار سے، یہ تو خاص طور پر لوگوں کو اور اپنے شاگردوں کو شعبان سے بھرپور استفادے کا حکم دیتے تھے، اور کہتے تھے کہ ان مہینوں کے اعمال سیر و سلوک اور عرفانیات کی راہوں کو کشادہ کر دیتے ہیں. یعنی ابھی آگے چل کر جو ہم چیزیں بیان کرنے والے ہیں، ابھی تھوڑا انتظار کر لیجئے ورنہ بالکل کولنگ ختم ہو جائے گی اس کی اگر پنکھے چلائے. اچھا، تو اور کہتے تھے کہ خبردار ہو جاؤ، ہوشیار ہو جاؤ، متوجہ ہو جاؤ، ہم خلوت کے مہینے میں داخل ہو گئے. شعبان کے لیے کہتے تھے ہم خلوت کے مہینے میں داخل ہو گئے ہیں، اب فضولیات اور بیجا مصروفیات کو ترک کر دو. یعنی واقعتاً شعبان ایسا مہینہ ہے کہ یہ فضول قسم کے تعلقات، فضول قسم کی باتوں کے لیے مہینہ نہیں. وہ فرماتے تھے متوجہ ہو جاؤ، ہم خلوت کے مہینے میں داخل ہو گئے ہیں، اب بیجا مصروفیات کو ترک کر دو اور خلوت میں اللہ سے لو لگانے کے لیے تیار ہو جاؤ. فرماتے تھے کہ جو بھی اس خلوت قدے میں داخل ہو، اس کے لیے ضروری ہے کہ وہ محرمات الہی سے اجتناب کرے. ایسے ہی جیسے آپ خانہ کعبہ میں آپ داخل ہو رہی ہیں، آپ مسجد نبوی میں داخل ہو رہی ہیں، وہاں جا کر کوئی حرام کام کرنے لگے. انہوں نے کہا یہ حرم زمانی ہے. وہ ٹھیک ہے، وہ حرم مکانی تھا، یہ حرم زمانی ہے. یہاں پر محرمات سے اجتناب کرنا لازم ہے. یہ احترام والے انتہائی مہینے داخل میں آپ داخل ہو گئیں. اور فرماتے تھے اس مہینے میں، اس حرم میں جو کچھ اللہ کے سوا ہے وہ سب کا سب جرم ہے. اس حرم میں اللہ کے سوا اگر کوئی چیز آپ نے اعمال انجام دیے، کچھ فضولیات کے اندر لگایا اپنے آپ کو، تو یہ سب کا سب جرم شمار ہوگا. یہ بہت اہم ترین مہینے. اور اس کے بعد پھر آیت اللہ علی آقا قاضی نے کچھ خاص قسم کے دستور العمل تقریباً 10-11 انہوں نے دیے ہیں، باقی دیگر علماء کے اگر ملائے جائیں تو تقریباً 18 دستور العمل بنتے ہیں. یہ رجب میں کرنے کے بھی ہیں، شعبان میں کرنے کے بھی ہیں، رمضان میں کرنے کے بھی ہیں، لیکن علل خصوص شعبان کے لیے. رمضان میں تو جاری رکھیں، اس میں اور اعمال بھی بہت سارے ہوتے ہیں، لیکن یہ خاص طور پر شعبان کے حوالے سے، لیکن تینوں مہینوں میں اس کو انجام دینے چاہیے. فرماتے تھے سب سے پہلا عمل تو یہ ہے کہ روزانہ 51 رکعت لازمی پڑھے. 51 رکعت کے معنی کہ واجب نمازیں اور اس کے جتنے بھی نوافل ہیں ملا کر جو 51 رکعت بنتی. وہ کہتے تھے واجبات اور نوافل کی پابندی لازمی کرو اس مہینے میں، अच्छा, अगर नवाफिल सारे अंजाम नहीं दे सकते, पहली तो कोशिश करनी है कि लाजमी तौर पर इसको करो, और कहते थे कि अगर नवाफिल को सारे नवाफिल अंजाम ना दे सको तो हतमन नवाफिल जोहर को जरूर अंजाम दो। नवाफिल जोहर 8 रकात, जिसको सलाते अव्वाबीन भी कहा जाता है। सलाते अव्वाबीन असल में ये जो सलाते अव्वाबीन है अहले सुन्नत के यहां भी मारूफ है, लेकिन ये जो हमारे यहां जो है ये नाफिला जोहर को ही सलाते अव्वाबीन कहा जाता है। और रिवायात में भी मिलता है कि पैगंबर इस्लाम जवाले आफ्ताब के बाद नमाज जोहर पढ़ने से पहले 8 रकत नमाज पढ़ा करते थे। ये वही नाफिला जोहर, दिन की नमाजों के जितने भी नाफिला हैं वो वाजिब नमाज का वक्त शुरू होने के बाद वाजिब नमाज से पहले पढ़ी जाती। तो नाफिला जोहर का वक्त, यानी जब जिस वक्त जोहर का वक्त आता था तो पैगंबर जवाले आफ्ताब के बाद 8 रकत नमाज पढ़ा करते थे नमाज जोहर से पहले, जिसको नाफिला जोहर कहा जाता है और सलाते अव्वाबीन भी कहा जाता है। अच्छा, सलाते अव्वाबीन एक बीच में बात और बता दूं कि मगरिब और ईशा के दरमियान एक नमाज जिसे नमाज हजरत फातिमतु जहरा कहा जाता है। اللهم صل على محمد وعلى محمد وہ 4 رکعت کی نماز ہے، اس کو بھی صلاۃ اوابین کہتے ہیں جو مغرب اور عشاء کے درمیان میں پڑھی جاتی ہے اور جس میں الحمد کے بعد 50 مرتبہ سورہ توحید پڑھی جاتی ہے۔ تو اچھا، اوابین اس کو اس وجہ سے کہتے ہیں توبہ کرنے والے، یعنی توبہ کرنے والوں کی نماز۔ تو فرماتے تھے کہ یا تو 51 رکعت آپ پڑھیں، اگر کوئی شخص 51 نہیں پڑھ سکتا ہے تو کم سے کم نافل ظہر اس کو حتمن پڑھنا ہے، اگر وہ اس مہینے کی برکتوں سے فائز یاب ہونا چاہتا ہے اور اپنے آپ کو کچھ روحانیت کو قوی کرنا چاہتا ہے تو کم سے کم حتمن اس کو نافل ظہر جو ہے وہ اس کو ترک نہیں کرنا ہے۔ اور فرماتے تھے اس کے بعد ایک چیز کی، اسی میں پوائنٹ میں ایک چیز کا تاکید اور کرتے تھے کہ نماز ظہر کو لازمی طور پر اول وقت میں انجام دو، کیونکہ قرآن نے اس کو صلات وسطی کہا ہے۔ تو بہرحال یہ ایک پہلا عمل ہے کہ انسان 51 رکعت جو ہے وہ نماز پڑھے، اور نافلہ سارے نہ پڑھ سکے تو نافلہ ظہر کم سے کم ضرور پڑھے اور نماز ظہر کو اول وقت میں انجام دے۔ دوسرا پوائنٹ یہ ہے اس دستور العمل کا کہ نافلہ شب کو لازمی طور پر، نماز شب کو اس شعبان کے مہینے میں ہرگز نہ چھوڑے۔ وہ فرماتے تھے کہ حیرت ہوتی ہے مجھے اس شخص پر جو آخرت میں بڑا مقام کو حاصل کرنا چاہتا ہے پھر بھی وہ نماز شب سے بے توجہ رہتا ہے، اور فرماتے تھے میں نے آج تک نہ کسی ایسے شخص کے متعلق سنا ہے نہ میں نے آج تک ایسے کسی شخص کو دیکھا ہے جس نے کوئی بھی مرتبہ کمال اور روحانیت نماز شب پڑھے بغیر حاصل کیا ہو۔ میرے علم میں کہہ رہے تھے کوئی نہ میں نے سنا نہ دیکھا آج تک کسی ایسے شخص کے متعلق۔ اس کا مطلب ہے کہ آخرت میں بڑا مقام کوئی شخص حاصل کر ہی نہیں سکتا، وہاں پہ آپ کو ادنا تر جنت پہنچ بھی گیا تو ادنا ترین درجوں میں نظر آئے گا کہ جو کہ نماز شب کا پابند نہیں۔ یہ خصوصیت کے ساتھ بات انہوں نے کہی کہ نافل شب 11 رکعت ہے، 11 رکعت کو انجام دیں، مشکل سے 6-7-8 منٹ اس کے اندر لگتے ہیں، اگر آپ صرف الحمد کے اوپر بھی اکتفا کریں تو بہت کم وقت اس کے اندر لگتا ہے۔ تو نافلہ شب کو لازمی، ورنہ اگر 11 رکعت نہ پڑھ سکیں تو 3 رکعت، 3 رکعت بھی نہ پڑھ سکیں تو کم سے کم 1 رکعت کچھ تو اس میں شمار ہو جائے۔ تو بہرحال نافلہ شب کوشش تو کریں گے 11 رکعت ہی۔ پھر فرماتے تھے جس قدر بھی ممکن ہو سکے تلاوت قرآن اس مہینے میں روزانہ کریں، اور کہتے تھے خاص طور پر شعبان کے مہینے میں رات میں تلاوت قرآن کرنا، ویسے تو دن میں بھی کسی بھی وقت کریں لیکن رات میں تلاوت قرآن خاص طور پر کرنا۔ اور کہتے تھے کہ اسے مومنین کو اس میں شراب طہورہ، جو جنت کی شراب ہے، یعنی وہ والی لذت بخش اس کے لیے کہ رات میں شعبان کی راتوں میں اگر اس کی قرآن کی تلاوت کی جائے۔ اور اس کے بعد فرماتے تھے چوتھا نقطہ یہ کہ زیادہ سے زیادہ اذکار الہی میں اس کی زبان مصروف رہے اس مہینے میں، خاص طور پر فرماتے تھے کہ ذکر یونسیہ 500 یا 1000 مرتبہ روزانہ انجام دیں، روزانہ 500 یا 1000 مرتبہ لا الہ الا انت سبحانک انی کنت من الظالمین۔ تو 500 دفعہ یا 1000 مرتبہ، اور اس سے ہٹ کر بھی، یہ تو ظاہر ایک مخصوص وقت میں ہو جائے گا، لیکن اس کے علاوہ بھی مسلسل زبان کو اپنی اذکار الہی میں مصروف رکھیں۔ اس کے بعد فرماتے تھے اگلا نقطہ پانچواں कि अगर हो सके तो मशाहिदे मुशर्रफा की जियारत, और ये ना हो सके तो कम से कम जितनी भी मसाजिद में हाजिरी इस महीने में हो सके वो करें। फरमाते थे कि मोमिन का दिल मस्जिद के अंदर उसी तरीके से लगता है जैसे रिवायतों में है कि जैसे मछली जो है वो दरिया में जिस तरह एक सुकून महसूस करती। तो बहरहाल मशाहिदे मुशर्रफा की जियारत लोग इसमें जाते हैं, जितनी भी ज्यादा जगहों के ऊपर जा सके, नहीं जा सकते तो मसाजिद में, और इसमें खवातीन को अगर इसकी इसकी सहूलियात नहीं है तो जाहिर है कि ये वाला पॉइंट इस लिहाज से माइनस हो जाएगा, उनके लिए घर ही गोया बमंजिले मस्जिद के हो जाएगा और वही उनके लिए सवाब इंशाल्लाह परवरदिगार देगा। फिर फरमाते थे कि खास तौर पर, वैसे तो आम जिंदगी में भी बहुत ताकीद है, लेकिन तस्बीह हजरत फातिमा तो जहरा सलामुल्लाह अलैहा, फरमाते थे कि इसको हरगिज फरामोश ना करें क्योंकि इसको जिक्र कबीर कहा गया है। क्योंकि सब असकार अंजाम दे रहे हैं तो ये कैसे मुमकिन है तस्बीह हज़रत ज़हरा जो जिक्र कबीर है उसको आप फरामोश कर दें, जो इसको हरगिज फरामोश ना करें, ये भी आसान है। फिर फरमाते थे कि वज़ाइफ़ मुहिम, यानी बहुत अहम वजीफों में से है कि सालिक, यानी जो भी रूहानियत अपनी कवी करना चाहता है और सैर सलूक के मनाजिल तय करना चाहता है, उसके अहम तरीन वज़ाइफ में से ये बात लाजिम है कि वो रोजाना दुआए फरज इमाम ज़माना अलैहिस्सलाम जो है वो पढ़े। इसमें आप अल्लाहुम्मा कुन ले वली कल हुज्जत वाली दुआ भी पढ़ सकते हैं, इलाही अजूम अल बलाओ वाली भी पढ़ सकती हैं, इसके अलावा अल्लाहुम्मा अज्जिल ले वली कल फरज अलग से भी है, उर्दू में भी अगर कोई भी आप दुआ इमाम जमाना की जल्द जहूर के हवाले से ज्यादा अगर करें तो फरमाते थे कि बहुत मुहिम तरीन, यानी मुहिम बल्कि वज़ाइफ में से यह है कि रोजाना दुआए फरज जो है वो पढ़ी जाए। और फिर फरमाते थे कि एक और भी अहम तरीन वज़ाइफ में से शाबान की यह भी है कि शाबान के अंदर, शाबान में जितने भी जुमे आए उसमें ज़ियारते जामे कबीर ये खास तौर पर जरूर पढ़ें जुमे के रोज। इस शाबान के महीने में जितने भी जुमे आए उसमें ज़ियारते जामे कबीर ये जरूर पढ़नी चाहिए। और इसके अलावा अभी इससे पहले आपने सुना कि तिलावत कुरान अमूमी तौर पर तो उन्होंने बताई कि जितनी भी ज्यादा हो सके, लेकिन अलग से खसूसियत के साथ फरमाया कि रोजाना एक जुज तिलावत कुरान शाबान के महीने में जरूर करें। एक जुज के माने एक सिपारा, एक पारा कुरान रोजाना ये लाजमी उस अपने इस प्रोग्राम के अंदर शामिल करें, वरना जो नहीं कर सकता पूरा नहीं पढ़ सकता, जो भी उसके पास उजर है अगर कोई ऐसा वैलिड तो ठीक है फिर जितनी भी तिलावत कर सके, लेकिन इसके अलावा अलग से भी अमूमी तिलावत के अलावा भी फरमाते हैं कि एक जुज तिलावत कुरान उसे रोजाना करना है। फिर फरमाते हैं शाबान के महीने में खास तौर पर अगर कोशिश करे कि ज्यारत कुबूर पर यह मुदावमत कर सके, रोजाना मुमकिन हो तो रोजाना, वरना हफ्ते में कम से कम एक मरतबा कब्रिस्तान जरूर जाए और ज्यारत कुबूर को जो है अंजाम दे। ये बहुत ज्यादा इसकी इस महीने के लिहाज से ताकीद है। अच्छा, ये 10 नुकात तो आयतुल्ला अली आका काजी ने शाबान के लिहाज से और इन 3 महीनों के लिहाज से बताए हैं, और कुछ उलामा ने इसमें इजाफे भी किए हैं, यानी उनको भी अगर आप ऐड कर लें इसके अंदर, और वो ये है कि शाबान के महीने में खास तौर पर 70 मरतबा रोजाना अस्तगफिरुल्लाह व असअलुहुत तौबा, अस्तगफिरुल्लाह व असअलुहुत तौबा, ये रोजाना 70 मरतबा अपने प्रोग्राम में शामिल करना चाहिए। और इसी तरीके से रोजाना 70 मरतबा अस्तगफिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवर रहमानुर रहीम अल हय्युल कय्यूम व अतूबु इलैह, इसको कहा कि इसको भी रोजाना 70 मरतबा अपने प्रोग्राम के अंदर शामिल करना चाहिए। यह भी आसान है, कोई इतना मुश्किल नहीं है। फिर फरमाते हैं कि इस महीने में ज्यादा से ज्यादा सदका दें, ज्यादा से ज्यादा, क्योंकि जब हमारे छठे इमाम से भी जो सवाल पूछा गया था कि माह शाबान का बेहतरीन अमल क्या है, तो इमाम ने फरमाया था सदका और इस्तिग़फ़ार। तो अभी आपने इससे पहले इस्तिग़फ़ार अस्तग़फ़िरुल्लाह अल्लज़ी अस्तग़फ़िरुल्लाह व असअलुहु तौबा, वो इसी सिलसिले का है कि माह शाबान के बेहतरीन अमाल में से इस्तग़फ़ार और सदका देना। इमाम फरमाते हैं शाबान में सदका देगा, खुदा इस सदके को इस तरीके से इसमें इजाफा करेगा जैसे तुम अपने ऊँट के बच्चे को पाल पोस कर एक कवील जुस्सा जो है एक ऊँट की शक्ल में तब्दील करते हो। तो ये सदका भी कयामत के दिन ओहड़ पहाड़ पहाड़ की मिसाल हो जाएगा, यानी इतना अजीम सवाब रखेगा कि इंसान हैरान रह जाएगा माह शाबान में खसूसियत के साथ सदका देने का जो ये अमल है। और इस पूरे महीने में इसको आप डिवाइड कर सकते हैं, पूरे महीने में 1000 मरतबा ला इलाहा इल्लल्लाह वला नअबुदु इल्ला इय्याहु मुखलिसीना लहुद्दीन वलव करिहल मुशरिकून। तो इस तरह से डिवाइड कर लें कि पूरे महीने के ऊपर कुछ खास अदद ये फैल जाए और पूरे महीने में मिलाकर 1000 दफा मुकम्मल हो जाए, और कोई अगर हिम्मत करे और रोजाना भी 1000 दफा पढ़ ले तो क्या ही कहना, क्या अजीम सवाब उसको मिलेगा। तो बहरहाल ये 14वां इसका एक अमल है जो कि इस महीने के अंदर खसूसियत के साथ है। और अच्छा, उसके बाद ज्यादा से ज्यादा इस महीने में दुरूद पढ़ना, बल्कि यहां तक मिलता है कि आम महीनों में जो दुरूद पढ़ा जाता है उसकी निस्बत शाबान में दुरूद पढ़ने का सवाब 10 गुना ज्यादा है। तो और बिहार में भी यह है, पैगंबर ने फरमाया कि जो एक बार भी मुझ पर दुरूद भेजता है, اللهم صل على محمد وعلى محمد صل على محمد وعلى محمد، तो फकत एक बार दुरूद भेजने की वजह से परवरदिगार आलम उसको आफियत अता करेगा और उसकी तमाम परेशानियों को दूर कर देगा, फकत एक बार भी। اللهم صل على अच्छा, इस 16वां अमल जो इसके बाद है वो ये है कि शाबान के महीने में हर जुमेरात को 2 रकत नमाज पढ़ी जाए। ये थोड़ा सा मुश्किल है लेकिन अगर कोई शख्स कर सके, बहुत सारे ऐसे अफराद होते हैं जो इबादत की तरफ माइल होते हैं, शाबान की हर जुमेरात को 2 रकत नमाज और हर रकत में अलहम्द के बाद 100 मरतबा सूरह तौहीद और सलाम नमाज के बाद 100 मरतबा दुरूद पढ़ा जाता है जिसके अंदर अल्लाहुम्मा सल्ली अला मुहम्मद। ये बहुत खास इसका एक अमल है। और इसके अलावा इस पूरे शाबान में रोजाना रोजा रखा जाए और जितने वरना 3 दिन या जितने भी दिन उसके लिए मुमकिन हो उसमें रोजा रखा जाए, उसका भी बहुत ज्यादा सवाब है। और 18वां अमल इसके अंदर जो बताया गया है वो सलावात शाबानिया है। ये दुआएं इमाम सज्जाद अलैहिस्सलातु वस्सलाम, ये शाबान के महीने में हर जुहर शरई के करीब पढ़ी जाती है और शब 15 शाबान भी पढ़ी जाएगी, शब नीमा शाबान। लेकिन ज्यादा बेहतर यह है कि उलमा फरमाते हैं इसे जोहर और असर के दरमियान में इसको पढ़ा जाए, सलावात शाबानिया को। और शेख तूसी ने बाकायदा अपनी जो किताब है मिसबाहुल मुतहज्जिद उसके अंदर सलावात शाबानिया के मुतालिक ये बात लिखी है कि चौथे इमाम हमारे पूरे शाबान में कोई दिन ऐसा नहीं होता था जिसमें सलावात शाबानिया ना पढ़ते हो, पूरे महीने में कोई दिन ऐसा नहीं था। और खास तौर पे 15 शाबान में भी इसकी बहुत ताकीद है कि सलावात शाबानिया 15 शाबान को भी जो है वो पढ़ी जाए। इकबालुल आमाल में सैयद इब्ने ताउस ने भी इसको नकल किया है, इसके अलावा शेख अब्बास कुम्मी ने मफाती में आमाल मुश्तरका जो शाबान के लिखे हैं उसके अंदर भी ये मनाजात शाबानिया लिखी हुई नजर आएगी। अच्छा, हमारे जो पुराने ओलामा हैं उन्होंने तो बाकायदा एक बड़ी इतनी अहम है कि लोगों ने इसका नाम भी नहीं सुना हुआ और इसकी इतनी ताकीद के चौथे इमाम हर रोज इस सलावात को पढ़ा करते थे, सलावात शाबानिया को। तो अज़रिया इला तसानिफ शिया जो कि आगे बुजुर्ग तेहरानी की किताब है, उसमें आगे बुजुर्ग तेहरानी ने उसकी 12वीं जिल्द में एक बात लिखी है कि हमारे एक आलिम गुजरे अहमद वाइज यजदी, अहमद वाइज यजदी, उन्होंने ये जो सलावात शाबानिया है इसकी शरह लिखी है शरह दुआए शजरत नबुवा के नाम से, क्योंकि इसमें ये जुमला आता है शजरत नबुवा इसका नाम है, तो शरह दुआए शजरत नबुवा के नाम से शरह लिखी है। जिसमें उन्होंने 8,000 अशआर इसकी शरह में लिखे, मंजूम। देखिए, एक तो होता है कि नसर के अंदर शरह लिखना, वो फिर भी निस्बतन आसान है। ये जो एक सफ़े की आपको नजर आ रही थी मनाजात शाबानिया, इसकी शरह में 8,000 अशार उन्होंने, अहमद वाइजी यजदी ने, उसकी पूरी पूरी किताब लिखी और उसकी शरह में लिखी। तो इंतहाई अहम है, इसमें बाकायदा अगर इसका आप तर्जुमा भी पढ़ें, सलावात में गरीबों और फकीरों की मदद करने की तौफीक मांगी गई है कि मैं गरीबों और फकीरों की मदद कर सकूं, इस बात की तौफीक अता फरमा, और हकूक अहले बैत अदा करने और उनकी इताअत की तौफीक मांगी गई है इसके अंदर, और परवरदिगार से आफियत और रहमत इलाही को तलब किया गया है इस दुआ में। तो चौथे इमाम की खसूसियत के साथ, तो ये 18 आमाल हैं जो कि दस्तूरुल अमल के तौर पर उलमा ने शाबान के लिहाज से बयान किए। जितने भी आपसे मुमकिन हो अपने हालात को देखते हुए, वैसे तो सारे भी किए जा सकते हैं, लेकिन नहीं मुमकिन हो तो इसमें यह ना करें कि 18 नहीं कर सकते तो 16 कर लें, 14 कर लें, 10 कर लें, उससे कम भी अगर मुमकिन हो और जितना भी आपके लिए अदा करना मुमकिन हो उसको अंजाम दे लें, तो ये उसके मुताबिक आप अपनी रूहानियत को कवी कर सकेंगे। ये खसूसी तौर पर शाबान के लिहाज से चीजें बयान की गई हैं। तो आगा अली आका काजी, जिन्होंने बाकायदा ये दस्तूरुल अमल भी बयान किया था, शाबान में तो इनका खास तरीकेकार था कि इन रातों में ये अव्वल शब में सो जाते थे और फिर उठकर थोड़ी देर बाद उठकर इबादत करने लगते थे, फिर थोड़ा सा आंख लगा लेते थे और फिर उठ जाते थे, और कभी भी 2 घंटे से जायद मुसलसल नहीं सोते थे। एक होता है ना कि हम मुसलसल सोते चले जा रहे हैं, सात सात आठ आठ घंटे, नहीं, 2 घंटे से ज्यादा। और खुद पैगंबर की अपनी सीरत में भी मिलता है कि पैगंबर एक ही रात में मुतअद्दिद मरतबा सोते और उठते थे, जो कि साइंसी लिहाज से भी इसकी एक अलग तफसील है कि हकीकतन जितना जरूरत होती है उसके अंदर वो पूरी हो जाती है आपकी। तो पैगंबर यानी रात में कभी भी कोई शख्स अगर उठता था तो पैगंबर को वो देख लेता था कि पैगंबर मसरूफ इबादत है। तो अच्छा, उसके बाद फिर अजान फजर से अली आका काजी 3 घंटे पहले उठ जाते थे, और फिर जब फजर का वक्त करीब आता था तो उससे पहले नाफिला शब को अंजाम देते थे, और कहते थे कि नाफिला शब अगर कोई शख्स ना पढ़े तो कोई फायदा नहीं, और ऐसा इरफान उसका बिल्कुल बेमान है जिसके अंदर नमाज शब ना हो। तो बहरहाल ये माह शाबान के दस्तूरुल अमल आपके सामने बयान हुआ, इसमें जितने भी अमल कर सके।
وَصَلَّى اللَّهُ عَلَى مُحَمَّدٍ وَآلِهِ الطَّاهِرِينَ